Baitullah Khamenei, you have to count from your city boundary to the boundary of the city you are entering. Inside the city, in spite of the fact you travel 30 kilometers, 40 kilometers, 50 kilometers, it is not counted, just from the boundary of your city to the boundary of the destination. According to Ayatollah Sistani, it is not the case. According to Ayatollah Sistani, from the boundary of your city to the destination itself. So suppose that if you are going inside Hamilton, for example, 20, 30 kilometers, that will be counted as you're traveling. So if back and forth you are traveling 45 kilometers, then your roza will be cut. You are musafir, you are traveler right now, and no, you cannot fast on that specific day if you are traveling before Namaz Zohr, Salatul Zohr. So you understand the difference of opinion between Ayatollah Khamenei and Ayatollah Sistani. According to Ayatollah Sistani, from boundary to the boundary of the city, so between the city boundaries, and according to Ayatollah Sistani, from your city's boundary to the destination itself. So you're not counted as a traveler. So only there the point discussed by Ayatollah Aghai Inayat, there is a difference of opinion between Ayatollah Sistani and Ayatollah Khamenei about these two. Inshallah, I'll discuss that if Faddan you want. You have to cross what we discussed yesterday. You have to cross the Hadd al-Tarakhus. That's 1.35 kilometers, whatever it is. As soon as you cross that, you are a traveler. So the title of traveler is when you cross that limit. As soon as this title should be there on you before now, Salatul Zohr. If this title is there before you, on you, then it's okay. With the intention that you have to travel 45 kilometers back and forth. Just with the intention, yeah. The intention should be there. If you are just going 1.3 kilometers away from GT boundary, it's not you are not counted as travel right now. But if you have the intention that you are supposed to travel 45 kilometers back and forth, now you cross the GT boundary, then 1.35 kilometers, then you are counted.
And before Zohar?
Before Zohar, yeah.
And after Zohar?
No, then you have to fast. Tomorrow, inshallah, because it is the last day, so inshallah, we can discuss about Eid. And one of the problem what normally people face, and we heard among different people, is like this, that suppose on the Eid night, if somebody come to your home, there is a Zakatul Fitrah, which is wajib on you, or for you and of your kids and your family and wife, for example, okay? But there is a, people feel, think that, for example, if somebody visit your home or do iftar at your home on the Eid night, then you have to give the fitrah of that person. Is it so or no? If all the guests you have at your home, you have to give, the host is responsible to give the zakat al-fitrah, what is the responsibility, what are the conditions in which the host is responsible, in which condition the guest is responsible? Inshallah, we'll discuss that. I was just thinking yesterday when Dr. Rizwan was discussing that, inshallah, we are collecting the fitrah and using some specific thing. I was thinking that if 29th of Ramadan, they have iftari here, then inshallah, if it is the case that the host is responsible for the Zakat al-Fitrah, then we will not giving the fitrah to Bani Hashim society, but Bani Hashim society is giving the fitrah from the on the behalf of all of us, inshallah. So let's see what is the ruling of your Mujtahideen, and according to that we will discuss that who is responsible, in what conditions you have to give the fitrah, and in what conditions the guest is responsible, in what condition the host is responsible, inshallah. Recite a salawat. اللهم صل على محمد وعلى محمد درس کے دوسرے حصے میں ائمہ علیہ السلام کی دعاؤں سے استفادہ حاصل کرنے کی کوشش کر رہے تھے اور ان تعلیمات کو ان معارف کو کہ جن دعاؤں کے اندر بیان کیے گئے ہیں اس کو ایک حد تک جاننے کی کوشش کر رہے تھے انہوں نے کہا کہ جو پچھلے دو دنوں سے ہم بحث کر رہے تھے اس عنوان سے بحث کر رہے تھے کہ ائمہ علیہ السلام نے اپنی دعاؤں میں خوف اور رجا کے درمیان جو ہے مومن کو رکھنے کی کوشش کی ہے اور اس بات کی کوشش کی ہے کہ مومن نہ خداوند عالم کے خوف سے خداوند عالم کی فیر سے اس قدر مایوس ہو جائے کہ اپنی نجات سے مایوس ہو جائے وہ یہ سمجھنا شروع کر دے کہ اب میری نجات کا باعث میں جو ہے نجات نہیں ہو سکتی میری یہ خود جو ہے انسان کو شرک کی طرف آواز اوقات جو ہے گناہوں کی طرف मजबूर करता है, क्योंकि इंसान ये एहसास करता है अब मेरी बख्शिश तो नहीं होने वाली, मैं जो है वो अब आराम से जो गुनाह करूँ, अब जो होना है वो वहाँ जाके देखा जाएगा क्या होता है मेरे साथ। और इसके बरक्स ना, इंसान जब इतना ज़्यादा उम्मीदवार हो जाए कि जो है वो खुदा की रहमत से इतना उम्मीदवार हो कि फिर गुनाह करते हुए उसको शर्म महसूस ना हो, ये कहे कि नहीं बिलाखिर जो है खुदावंद आलम की रहमत बहुत वास है और खुदा जो है मुझे बख्श देगा। खुदा की रहमत के हवाले से चंद नुकात जो है, चंद जुमले जो हमने पिछले दो दिनों में तलावत किए, आज चंद उन जुमलों की तलावत करने की कोशिश करते हैं जिसमें अहमद अलैहिस्सलाम ने खासतौर पर इमाम जैन अलाबिदीन अलैहिस्सलाम ने दुआ अबू हमदा सुमाली में अल्लाहुम्मा सल्लि अला मुहम्मद। दर हकीकत मुझे और आपको खौफ की पीक के ऊपर जो है वो फेयर की पीक के ऊपर जो है लेकर जाने की कोशिश की, और ये एहसास दिलाया है कि मैं जिस कदर पस्त हूँ, मैं कि जिन्होंने ये गुनाह अंजाम दिए, मैं कि जिसने जो खुदावंद आलम की मासीत अंजाम दिए, किस कर कैसे मुमकिन है कि मेरी बख्शिश जो है वो हो सके। चंद जुमलात मैं आपके सामने तलावत करता हूँ और देखिए किस तरह से जो है मेरा मौला खुदा की बारगाह में जो है वो गिड़गिड़ा कर फरियाद कर रहा है। मैं फ़कत एक जुमला यहाँ पर कहता चलूँ कि जब भी दुआओं की तिलावत कर रहे हों आप और मैं भी बहुत ज़्यादा इसकी तौजीह में नहीं जाऊँगा, उसको समझाने की कोशिश नहीं करूँगा, कभी और मौका हो तो इस पर हम डिस्कशन करेंगे, लेकिन ये मत सोचिएगा जो बाज़ औक़ात हमारे जहनों में आता है कि ये दुआएँ आए में अलैहिस्सलाम ने फ़कत मुझे और आपको तालीम देने के लिए बयान की है या अहले बैत अलैहिस्सलाम के अपने कलमात नहीं है, फ़कत फ़कत जो है वो देवर टीचिंग दैट अपने जो है वो फॉलोअर्स को टीच कर रहे थे कि उनको आपको इस तरह से खुदा की बारगाह में दुआ करनी चाहिए। ये अल्फाज जो है वो अहमा अलैहिस्सलाम के अल्फाज थे नहीं अज़ीज़ान गिरामी, ये खुद अहमा अलैहिस्सलाम के अल्फाज है। यकीनन तरबियत और तालीम उसके हमरा मौजूद है, क्योंकि जब एक सैयद एक सरदार और एक आका अपने आका की बारगाह में इस तरह से तलब करे तो फिर उनके मानने वालों को, उनके चाहने वालों को, उनके फॉलोअर्स को खुद ब खुद रास्ता समझ में आ जाता है कि हमें क्या काम अंजाम देना है। यकीनन तालीम हमरा है, लेकिन इसका ये मतलब नहीं है कि दुआएं जो है हकीकी दुआएं नहीं, ये हकीकी दुआएं हैं। अलबत्त कुछ जगह पर कुछ मकाम पर जब हमें इसको इसकी तफसील में जाना पड़ेगा, उसकी तौजीह में जाना पड़ेगा, हमें समझना पड़ेगा कि आलिमा अलैहिस्सलाम ने बातें क्यों की हैं। देखिए इस दुआ के अंदर चंद जुमलों की तिलावत करते हैं। मेरा मौला एक मकाम पर आके कहता है कि अना या रब्बिल लदी लम अस्तहीका फिल खला वलम उराकिबका फिल मला। ऐ परवरदिगार, ये वो बंदा है, ये वो पस्त और जलील बंदा है कि जिसने तन्हाई में तेरी मुराकिबत नहीं की, एहसास नहीं किया कि तू नाजिर है, तू जो है उसे देख रहा है, और जब मलाए आम में आया तो मलाए आम में जो है तेरे वजूद की रियायत नहीं की, मैंने वो काम जो मुझे जेब नहीं देते तेरे आबद के तौर पर, मैंने जो है मला के अंदर उमूमी तौर पर जो है उस गुनाहों को अंजाम दिया। इसके बाद मेरा मौला कहता है अना साहिबुद दवाहिल उज़्मा, ये वो बंदा है कि जो मुसीबत उज़्मा का हामिल है, इसकी मुसीबत बहुत अजीम है, इस कदर अजीम है कि जिस किसके पास जा के जिक्र करे, इसके पास जो है वो जाके जिक्र करे। मेरा मौला उस मुसीबत उज़्मा में से चंद मुसीबतें यहाँ पर काउंट करना शुरू करता है। हम अगर आपसे अपने आका मौला सवाल करें, मौला कौन सी मुसीबतें हैं जो आपको आपके ऊपर जो है वो तारी हो चुकी हैं, वो कौन सी मुसीबतें हैं जिसके बारे में आप ये जिक्र करें कि अना साहिबुद दवाहिल उज़्मा। मेरा मौला कहता है अनल्लज़ी अला सय्यिदिश्तरा, मैं वो हूँ, क्यों मैं मुझे मुझ पर मुसीबत आई हुई है, मैं मुसीबत उज़्मा का हामिल हूँ कि मैंने अपने सैयद व सरदार की मुखालफत की। अनल्लज़ी अला सय्यिदिश्तरा, मैंने जुर्रत पैदा की मुझ में, ये मैं बोल्डनेस आ गई इतनी कि मैं अपने आका और मौला की मुखालफत कर दूँ, ये एक मुसीबत उज़्मा है, मगर इससे बड़ी क्या मुसीबत होगी कि ग़ुलाम जो है अपने आका की मुखालफत करना शुरू कर दे। अनल्लज़ी असाई तो जब्बार अस्समा, मैंने उसकी मुखालफत की है कि जो आसमानों का कि जब्बार है, उसके आसमानों का इख्तियार जो है उसके हाथों में, मैं उसकी मुखालफत कर रहा हूँ। ये पस्त और ज़लील हकीर बंदा इस आका और इस अजीम आका की जो है मुखालफत कर रहा है, इसके लिए इससे ज़्यादा बड़ी मुसीबत जो है वो क्या हो सकती है। अनल्लज़ी आतई तो अला मातिल जलील रुशा, फिर मेरा मौला एक ही जुमला कहता जाता है, इसके बाद यहाँ तक कि मेरा मौला इन तमाम जुमलात के कहने के बाद ये कहता है कि हत्ता कअन्नका अग़फ़लतनी, मैं इस कदर मुसीब गुनाह अंजाम देता रहा कि मुझे ये एहसास होने लगा कि तू मुझसे गाफिल है, तुझे एहसास नहीं कि मैं ये बंदा जो हूँ क्या गुनाह अंजाम दे रहा है, और मैं तुझे जो हाजिर और नाजिर नहीं जान रहा था। ये सारे काम करने ये जो है वो मेरे मौला इस दुआओं के इन जुमलों के अंदर बहुत सख्त जुमले हैं, जब इंसान इन जुमलों की तिलावत करता है तो बहुत सख्त जुमले, इसमें मेरा मौला जो है अपने आका और मौला से जो इस तरह मुखातिब होकर कलाम कर रहा है। यहाँ तक कि इन जुमलात के तकरीबन चंद सफ़े जब आप इन जुमला की तिलावत करेंगे उसके बाद मेरा मौला एक बहुत ही सख्त जुमला जो है वो खुदा की बारगाह में पेश करता है। मेरा मौला कहता है फ़मई यकून असफ़ा हालन मिन्नी, मुझसे ज़्यादा बदबख्त, मुझसे ज़्यादा पस्त, मुझसे ज़्यादा जलील बंदा कौन हो सकता है, मुझसे ज़्यादा बुरे हाल में कौन बंदा हो सकता है। ina nukil to ala mithl hali ila qabri. Ae Parwardigar, agar is halat mein, jis halat mein main hoon, jis kaifiyat mein main hoon, agar is halat mein mujhe qabr ki taraf bhej diya jaye, to mujhse zyada badtar kaun hai ki jisko apne aqa aur maula ki bargah mein hazir hona hai, aur uski halat surat hal ye hai ki usne apne aqa aur maula ki maasiyat ki hui hai, uski mukhalifat ki hai, uske against mein jo hai kaam kiya hai, aur ab usi ki bargah mein jo hai usko hazir hona hai jab koi aur jo hai uska nasir aur madadgar nahi hone wala hai. Ab is bande se zyada jo hai wo badtar halat ke andar kaun hai, ye badtarin kaifiyat hai ki jo ek bande ki hai. ये वो जुमलात हैं कि जिसके अंदर मेरा मौला अपनी उस हालत को और उस खौफ का इजहार कर रहा है कि जिसके अंदर ये एहसास होता है इंसान को कि खुदावंद आलम के ये बंदे किस तरह से अपने आका मौला से हम कलाम होते हैं, किस तरह से इस एहसास से खौफ को अपने अंदर जो है वो परवरिश देते हैं, उसको पनपने देते हैं ताकि जो है वो सही मानों में खुदा के बंदे बन सकें और खुदा की वो इताअत की जो उनसे होनी चाहिए और खुदा न खासा खुदा की वो मासियत जो उनसे नहीं होनी चाहिए उससे अपने आप को बचा सकें. इस दुआ के साथ कि वाकई में हमें खुदावंद आलम अहले बैत अलैहिस्सलाम के इन कलिमात को बिलखुसूस इमाम सज्जाद की वो दुआएं कि जो दुआएं अबू हमदा समाली की सूरत में ये नेमत उज़्मा जो हमें खुदा ने अता की है उसको पढ़ने समझने और उसके मुताबिक इन मारिफ के मुताबिक अपनी ज़िंदगी को ढालने की तौफीक अता फरमाए. एक बार दुरूद भेजें मोहम्मद वाले मोहम्मद पर. अल्हम्दुलिल्लाह, सूरह अनकबूत की चंद आयत खुदावंद आलम ने हमें तौफीक दी कि यहाँ पर तिलावत करें और उसको समझने की कोशिश करें. आयत नंबर 29 जिसकी हमने कल तिलावत की, उसके अंदर खुदावंद आलम ने यह इरशाद फरमाया था कि इन्नक लतअतून अर्रिजाल वतक्तऊन अस्सबील वतअतून फी नातीकुमुल मुनकर. ए वो लोग के जिन्होंने जो है वो फ़कत मर्दों पर इत्तेफाक किया है, नस्ल के बाकी रखने के रास्तों को रोक दिया है और मलाए आम के अंदर जो है वो गुनाहों को अंजाम देते हो. जब तक ये लैपटॉप ऑन होता है मैं आपको आयत को तिलावत कर सकें. मैंने आपसे कल जिक्र किया था, कल मौका नहीं था कि मैं आपको जिक्र करूं. तकरीबन 5 मकामात पर जो मैंने अब तक थोड़ा बहुत तिलावत किया कुरान करीम का, शायद इससे ज़्यादा मकामात पर भी जो हज़रत लूत के वाक़ियात जो हज़रत लूत की कौम के वाक़ियात यानी कौम समूद के वाक़ियात खुदावंद आलम ने जिक्र किए हों, लेकिन 5 मकामात पर कुरान करीम के अंदर जो है इन आयत को जिक्र किया गया, इन वाक़ियात को जिक्र किया है. कुछ जगह ज़्यादा तफसील से इस मकाम के नस्बत में जो है ज़्यादा तफसील से, सूरह अनकबूत की नस्बत में ज़्यादा तफसील जिक्र किया गया है. इंशाल्लाह अगर आपको मौका मिले कभी तो जो है इन आयात की तिलावत करें और देखें कि जो है वो इस कौम को कि जो जिसकी मुश्किल जो है जिस मुश्किल में भी वो लोग गिरफ्तार थे, जिस बीमारी में वो लोग गिरफ्तार थे, आज जो है हमारे अतराफ़ में भी वो बीमारी हमें नज़र आती है, उसके बारे में खुदावंद आलम ने किस तरह से कलाम किया है, क्या नुकात वहाँ पर बयान किए. मैं चंद मौरद आपको जिक्र करता हूँ. सूरह आराफ आयत नंबर 80-84, सूरह हूद आयत नंबर 78-83, सूरह हज आयत नंबर 57-77, तकरीबन 20 आयत खुदावंद आलम ने इस कौम के बारे में जो जिक्र किए. सूरह शोरा के अंदर जो आयत नंबर 160-175, तकरीबन 15-16 आयत जो है वो खुदावंद आलम इस कौम के बारे में जिक्र किए. सूरह नमल आयत नंबर 54-58, इसके अलावा सूरह ज़ारियात के अंदर भी जो है वो ये तकरीबन छठा मौरद हो जाएगा जिसके अंदर आयत नंबर 31-37 जो है खुदावंद आलम ने इस कौम के बारे में जो है कुछ नुकात को जो है वो जिक्र किया है. इंशाल्लाह खुदावंद आलम हमें तौफीक दे कि इन नुकात को जो खुदावंद आलम ने मुख्तलिफ मकामात पर जो है वो अंबिया के बारे में और अंबिया की कौमों के बारे में जिक्र किया, उनको तिलावत करें और समझने की कोशिश करें. मैं उन आयत को तिलावत नहीं करूँगा. बाज़ मौरिद के अंदर जहाँ इन आयत की सूरह अनकबूत की आयत को समझने के लिए हमें दिगर आयत की ज़रूरत होगी, वहाँ पर फ़कत मैं बेनवान एक्सप्लेनेशन के तौर पर जो है उनको पेश करने की कोशिश करूँगा. बस हज़रत लूत अलैहिस्सलाम ने जो है वो अपनी कौम से कहा कि तुम इस काम को जो तुम कर रहे हो ये बहुत ही जो है वो सरीह और बहुत ही रोशन और बहुत ही आश्कार और बहुत ही ओपन जो है वो एक गुनाह है. फहाशी के नाम से जो है वो कुरान ने जो है उसको ताबीर इस्तेमाल की है. इसके जवाब में जिस कौम ने जब ये देखा, मैंने कल आपसे कहा था कि खुदावंद आलम ने बाज़ आयात के अंदर जो है वो बाज़ दीगर सूरों के अंदर एक जुमला कहा है कि बहुत ही अजीब व गरीब है. मैं इस सूरह अनकबूत की आयत को तिलावत करने से पहले मैं उन आयत को तिलावत करना चाहता हूँ कि जो कल के दरस के आखिर में हमने बयान की थी. वो आयत इस तरह से थी, वमा काना जवाब कौमी, सूरह आराफ की आयत नंबर 82 है. कुरान करीम इस तरह से कहते हैं, वमा काना जवाब कौमी इल्ला अन क़ालू, जब हज़रत लूत ने अपनी कौम से कहा कि ए कौम इस पस्ती से, इस गुनाह से, इस बुराई से तुम अंजाम दे रहे हो अपने आप को दूर रखो, ये जो है वो जेब नहीं देता तुम, ये फितरत इंसानी के ख़िलाफ़ है जो तुम काम अंजाम दे रहे हो. इस कौम ने कहा अखरिजूहुम मिन क़रियतिकुम, इस हज़रत लूत को उनके घर वालों को जो है वो इस करिए से, इस शहर से जो है निकाल दो. کیوں نکال دو؟ اگر آپ ہمیں سوال کریں کہ آپ نکالیں کیوں بات کریں، کیونکہ آپ کو نصیحت کر رہے ہیں اچھے کام کی، اس سے آپ نکالنا چاہ رہے ہیں؟ ان کا جملہ بہت عجیب و غریب ہے، وہ کہتے ہیں انہم اناسن یتطہرون، یہ وہ لوگ ہیں، یہ وہ قوم ہیں، یہ وہ افراد ہیں کہ جو طہارت کو پسند کرتے ہیں، پاکیزگی کو پسند کرتے ہیں. یہ خود جملہ اس بات کی علامت ہے، اس بات کی غمازی کرتا ہے، اس بات کی نشاندہی کرتا ہے کہ ان لوگوں کا احساس تھا، فطرت انسانی خود ان کی بھی بتا رہی تھی کہ جب ہم کام انجام دے رہے ہو کام اچھا کام نہیں ہے، وہ پستی کا کام ہے، وہ ضلالت کا کام ہے، وہ گمراہی کا کام ہے. اور یہ لوگ جس کام کی طرف ہمیں دعوت دے رہے ہیں، یہ لوگ جس کام، کیونکہ ہمیں کام سے روک رہے ہیں، کیوں کام سے روک رہے ہیں؟ کیونکہ یہ پاک و پاکیزہ لوگ ہیں، یہ جو ہے ان برائیوں میں اپنے آپ کو ملوث کرنا نہیں چاہتے. حق یہ تھا کہ حق کو قبول کرتے اور کہتے کہ ٹھیک ہے ہم اپنے گناہوں سے شرمندہ ہیں اور ہم یہ کام کو انجام نہیں دیں گے، بلکہ اس کے بغیر برس کیا کہتے ہیں ان لوگوں کو جو پاک و پاکیزہ لوگ ہیں، جو پاکی کو طہارت کو دوست رکھتے ہیں، ان کو اس قوم شہر سے نکال دو، ہم جو ہے وہ آسانی سے اس گناہ کو انجام دے سکتے ہیں. یہاں تک کہ خود قرآن کی آیتوں کے اندر ہے کہ جب فرشتوں کا عذاب نازل ہوتا ہے تو فرشتے یہ کہتے ہیں کہ جو خود قرآن کی آیت کے اندر موجود ہے، ایک سورے کے اندر جب اس بات خدا اندر ہم ذکر کیا، فما وجد نفی ہے غیر بیت من المسلمین، صرف حضرت لوط کا گھر وہ تھا کہ جو پاک و پاکیزہ رہ چکا تھا، فقط پوری کی پوری قوم جو ہے وہ اس گناہ کے اندر جو ہے وہ ملوث ہو چکی تھی، اس گناہ کو انجام دے رہی تھی. اس آیت کے اندر جو سورہ عنکبوت کے اندر خداوند عالم فرماتا ہے، اس کے اندر جو ہے وہ قوم یہ کہتی ہے فما کانا جواب قوم ہی، یہاں پہ بھی تقریباً وہ جملہ استعمال کیا ہے. اس کے بعد خدا کہتا ہے الا ان قالوا ائتنا بعذاب اللہ ان کنت من الصادقین. حضرت لوط کو یہ کے سامنے جو ہے یہ کہتے ہیں کہ اے لوط علی نبینا علیہ السلام، آپ جو ہم سے دعویٰ کریں کہ خدا نہ خاصا اگر تم اس گناہ میں مبتلا رہے تو خدا کا عذاب آ جائے گا، کہاں ہے وہ خدا کا عذاب؟ اگر آپ سچ کہتے ہیں تو آئیے اور خدا کا وہ عذاب جو ہے وہ ہم پر بھیج دیجیے، تاکہ یہ کہ ہم دیکھیں تو صحیح اپنی آنکھوں سے خدا کا عذاب کیسے آتا ہے. قالوا ان قالوا ائتنا بعذاب اللہ، خدا کا عذاب لے کے آئیے ہمارے اوپر، ان کنت من الصادقین، اگر آپ سچ کہتے ہیں، اگر آپ اپنے دعووں کے اندر سچے ہیں تو بتائیے خدا کا عذاب کہاں پر ہے، وہ عذاب کہاں ہے جس کا آپ دعویٰ کرتے ہیں. جب قوم نے خود اس بات کو طلب کیا، اور بعض روایات کے مطابق تقریباً 30 سال حضرت لوط اس قوم کو نصیحت کرتے رہے اور دیکھا کہ یہ قوم جو ہے اپنے حق کے اس باطل کے راستے کو نہیں چھوڑی، تو یہاں پر حضرت لوط نے خدا کی بارگاہ میں فقط ایک سوال کیا، ڈائریکٹ بد دعا بھی نہیں کہ اس قوم کے لیے، فقط ایک سوال کیا، قال رب انصرنی علی القوم المفسدین، اے پروردگار اس مفسد قوم کے مقابلے میری مدد فرما، میری نصرت فرما، آئی نیڈ ہیلپ رائٹ ناؤ، اس قوم کے جو فاسد ہو چکی ہے، جو کسی بات کو قبول کرنے کو تیار نہیں ہے، اس کے مقابلے میں میں اب تیری نصرت اور مدد کا طلبگار ہوں. جب خداوند عالم کی بارگاہ میں اس نبی نے نصرت کی، مدد کی طلب کی، تو یہاں پر خداوند عالم نے اپنے فرشتوں کو، فرشتان عذاب کو بھیجا تاکہ اس قوم پر جو ہے عذاب نازل کرے. جیسا کہ میں آپ سے پہلے بھی عرض کر چکا ہوں، حضرت لوط کو حضرت ابراہیم کے کہنے پر اس قوم کو اس شہر کے اندر بھیجا گیا تھا. فرشتے جب نازل ہوتے ہیں تو فرشتوں نے حضرت لوط کے پاس جانے سے پہلے ایک اور اسٹاپ کیا، اور وہ اسٹاپ خود حضرت ابراہیم علیہ نبینا و علیہ السلام کی خدمت میں پہنچتے ہیں، اور وہاں پر جا کے حضرت ابراہیم کو یہ بشارت دیتے ہیں کہ جو ان کو ایک فرزند کی بشارت دی حضرت اسحاق کی صورت میں، کہ آپ کو خداوند عالم حضرت اسحاق کی صورت میں ایک فرزند عطا کرنے والا ہے. جب حضرت ابراہیم کو بشارت دی گئی، وہ واقعہ تفصیل کے ساتھ دیگر سوروں کے اندر موجود ہیں، جب حضرت ابراہیم کو بشارت دی گئی اس کے بعد حضرت ابراہیم نے لوگوں سے پوچھا کہ تم کہاں جا رہے ہو، تمہارا مقصد کیا ہے، تم کی ڈیسٹینیشن کیا ہے، کس سن میں تمہیں جانا ہے، تو کہا کہ ہم حضرت لوط کی قوم کی طرف جا رہے ہیں، خدا کا عذاب لے کر جا رہے ہیں، وہاں پر جو ہے وہ خدا کا عذاب نازل ہونے والا ہے. اس کے بعد حضرت ابراہیم کی ان قوم کے ساتھ، فرشتوں کے ساتھ جو ڈسکشن ہوتی ہے، اس کو قرآن نے بہت ہی سمرائز کر کے اس سورے کے اندر ذکر کیا ہے، سورہ ہود کے اندر بہت تفصیل سے جو ہے وہاں پر ڈسکشن کیا گیا. میں اس آیت کو پڑھتا ہوں اور اس کے بعد دیکھیں کہ حضرت ابراہیم جو اس طرح سے کس طرح سے گفتگو کرتے ہیں. ولما جاءت رسلنا ابراہیم بالبشرا، جب ہمارے رسل یعنی ہمارے فرشتے، ہمارے میسنجرز جو ہے وہ حضرت ابراہیم کے پاس پہنچے بالبشرا، بشارت کے ساتھ، ایک خوشخبری کے ساتھ جو ان کے پاس پہنچے، وہ خوشخبری کیا تھی؟ حضرت ابراہیم کو جو حضرت اسحاق کی ایک فرزند کی جو ہے بشارت دی گئی تھی کہ آپ کو ایک فرزند خداوند عالم کی طرف سے عطا ہونے والا ہے. اس کے بعد دیگر آیت کی روشنی میں معلوم ہے کہ حضرت ابراہیم نے ان سے پوچھا کہ تمہارا ڈیسٹینیشن کیا ہے. اس موقع پہ یہ لوگ کہتے ہیں قالو انا محلکو اہل ہذہ القریہ انا اہلھا کانوا ظالمین، ہم جو وہ اس قریے کو کہ جس کا اشارہ جو ہے وہ قریہ ثمود کی طرف تھا، اس شہر کو جو ہے وہ ہلاک کرنے والے ہیں، ان کو ہلاک کرنے کے لیے جو ہے وہ ہمیں بھیجا گیا ہے خداوند عالم کی طرف سے. کیوں ہلاک کریں بغیر کسی ریزن کے؟ نہیں، اس کے ہلاک کرنے کا ایک ریزن ہے، وہ ریزن کیا ہے؟ انا اہلھا کانوا ظالمین، کیونکہ اس کریے کہ رہنے والے جو ہیں ظالم ہیں, خدا کی معصیت کرنے والے, خدا کے حکم کے خلاف کام کرنے والے ہیں, لہٰذا ہم جا رہے ہیں ان کو ہلاک کرنے کے لیے. حضرت ابراہیم نے اس کے جواب میں ایک عجیب و غریب جملہ کہا. جب حضرت ابراہیم کو یہ پتہ چلا کہ یہ فرشتے آئے ہیں میرے پاس, جو ان کا ڈیسٹینیشن جو ہے وہ قوم ثمود ہے, اس کی طرف یہ لوگ جا رہے ہیں اور ہدف یہ ہے کہ اس قوم کو ہلاک کرنا ہے, اس قوم کو فنا کرنا ہے, اس قوم کو نابود کرنا ہے, حضرت ابراہیم کا جملہ یہ ہے, قالا ان فیہا لوطن, اس قوم کے درمیان میرا حضرت لوط علیہ السلام بھی جو ہے موجود ہیں. یہاں پہ مفسرین نے دو سوال, ایک دو نظریات مفسرین کے, حضرت ابراہیم کا کہنا کیا تھا, حضرت ابراہیم آئے یہ کہنا چاہ رہے تھے فرشتوں سے کہ دیکھو لوط بھی وہاں پر موجود ہے, حضرت لوط علیہ نبی علیہ السلام بھی موجود ہیں, ان کا خیال رکھنا کہیں ایسا نہ ہو کہ وہ بھی عذاب کا شکار ہو جائے, آئے یہ کہنا چاہ رہے تھے, کہ جو ایک بڑی تعداد مفسرین کا مبنی یہ ہے کہ حضرت ابراہیم درحقیقت یہ کہنا چاہ رہے تھے کہ تم خیال رکھنا کہ لوط علیہ السلام بھی وہاں پر موجود ہے, خدا نہ خاصا ایسا نہ ہو کہ وہ بھی جو ہے عذاب کا شکار ہو جائے گا. لہٰذا فرشتوں نے جواب یہ کہا, قالوا نحن اعلم بمن فیہ, ہمیں معلوم ہے کہ کون وہاں پر ہے, کس کو بچانا ہے, کس کو عذاب کا شکار کرنا ہے. آیا حضرت ابراہیم کو یہ خطر تھا فرشتوں سے, آیا حضرت ابراہیم کو خداوند عالم سے کہ حکم کے بارے میں یہ معلوم نہیں تھا کہ خداوند عالم اپنے نیک بندوں کو بچا لے گا, یا دوسرا حضرت ابراہیم کچھ اور کہنا چاہ رہے تھے ان لوگوں سے, اور وہ کہنا یہ تھا کہ جو بعض مفسرین کا مثلا اللہ تعالیٰ طبی کا قول یہ ہے, حضرت ابراہیم کہنا یہ چاہ رہے تھے کہ اے فرشتوں, اس بستی کے اندر, اس قریے کے اندر, اس شہر کے اندر خدا کا ایک ولی خدا بھی رہتا ہے, ایک نیک بندہ بھی رہتا ہے, ایک عبد خدا بھی رہتا ہے, اس عبد خدا کے سبب سے, اس عبد خدا کی وسیلے سے, اس عبد خدا کی برکت سے, اس قریے سے, اس شہر سے جو عذاب خدا کو ہٹا دو. یہ عظیم شخصیت اس شہر کے اندر موجود ہے, اس قدر بابرکت شخصیت موجود ہے, اس ہستی کی وجہ سے اس پوری قوم سے جو عذاب کو ہٹا لو. لوط اس کے درمیان موجود ہے, لوط علیہ نبینا و علیہ السلام جو ان کے درمیان موجود ہے. بعض روایتوں میں ذکر ہوتا ہے کہ خداوند عالم, دعاؤں کے اندر بھی ذکر ہوتا ہے, خداوند عالم اپنے بعض نیک بندوں کی وجہ سے بہت سارے شہروں پر, بہت سارے قریوں پر, بہت سارے بستیوں پر جو اپنا عذاب نہیں بھیجتا, ورنہ جو خداوند عالم کا عذاب بہت پہلے ان پر نازل ہو چکا ہوتا. ایک مشہور واقعہ ہے جو خود روایات کے اندر بھی ہے, ایک امام علی رضا علیہ السلام, ایک درود بھی ہوں, کہ ایک صحابی تھے زکریہ ابن آدم, انشاءاللہ اگر خداوند عالم ہم سب کو قم کی زیارت نصیب کرے, بی بی معصومہ سلام اللہ علیہ کے روزے کے قریب میں ایک قبرستان ہے, اس کو قبرستان شیخان کہا جاتا ہے. اس قبرستان میں ایک صحابی زکریہ ابن آدم, جس کا میں نے ابھی نام لیا, ان کی قبر جو ہے اسی قبرستان کے اندر موجود ہے. اس صحابی کے بارے میں ملتا یہ کہ یہ ان کو قم شہر بھیجا گیا آئمہ علیہ السلام کی طرف سے تبلیغ کے عنوان سے. جب اس قم شہر میں آئے, کوئی ان کی بات نہیں سنتا تھا, کوئی ان کی تبلیغ پر جو عمل نہیں کرتا تھا, کوئی ان کے درس میں شرکت نہیں کر رہا ہوتا تھا, کوئی مجلسوں میں آ نہیں رہا ہوتا تھا. تو اس موقع پر جو ہے وہ انہوں نے امام کی بارگاہ میں شکایت کی کہ مولا میں اس شہر میں نہیں رہتا, مجھے جو ہے واپس بلا لیں. تو امام کا جملہ یہ تھا, امام علی رضا کا, کہا کہ اے زکریا ابن آدم, تم اسی شہر میں رہو, تمہاری برکت سے خداوند عالم, تمہارے وجود کی برکت سے خداوند عالم اپنا عذاب جو ہے اس قوم سے دور, اس شہر سے جو دور رکھا ہوا ہے, تم اگر رہو گے اس بستی میں تو خدا کا عذاب جو ہے دور رہے گا, فقط تمہاری ایک شخصیت کی وجہ سے جو ہے ایسا کام انجام پائے گا. پھر امام نے جو اس روایت کے اندر آگے بھی جو ہے کچھ مثالیں پیش کی ہیں, علیہ السلام, کچھ اور مثالیں بھی پیش کی ہیں کہ دیگر اور مقامات کے اوپر خداوند عالم کس بستیوں سے جو ہے وہ کس عذاب کو جو ہے وہ کس ہستی کے سبب جو ہے دور رکھا تھا. لیکن یہ ایک سنت الہی ہے کہ بعض اوقات جو ہے وہ خداوند عالم جو ہے وہ ایک ہستی کی شخصیت کی برکت کی وجہ سے جو پورے شہر کو عذاب سے محفوظ رکھتا ہے. اور اس جملے کی تائید کے اندر, یعنی یہ جو حضرت ابراہیم کا جملہ ہے یا درحقیقت مفسرین کا جو قول ہے کہ حضرت ابراہیم نے درحقیقت فرشتوں سے کہا تھا کہ عذاب ہٹا لو, اس کی وجہ جو ہے وہ دیگر آیات کے اندر ہمارے پاس روشن ہے. جب سورہ ہود کے اندر میں ایک ہم شاید یہ آیت ہے, اس سورہ کے اندر خداوند فرما جاءت البشرى, جب حضرت ابراہیم کے پاس یہ بشارت لے کر آئے, یجادلونا فی قوم لوط, انہوں نے جو مجادلہ کیا, انہوں نے جو بحث کی فرشتوں سے حضرت قوم لوط کے بارے میں, یعنی درحقیقت جو مجادلہ تھا, جو بحث تھی, اسی بارے میں تھی کہ تم جو ہے ان لوگ ان قوم پر جو عذاب نہیں کرو. اس کے بعد قرآن کہتے ہیں کیوں ابراہیم یہ مجادلہ کر رہے تھے, ان ابراہیم لحلیم اواہ منیب, تین صفات جو ہے وہ حضرت ابراہیم کی خداوند عالم نے اس آیت کے اندر بیان کی. کیوں یہ مجادلہ کر رہے تھے, کیونکہ ابراہیم علیہ السلام جو حلیم تھے, بہت ہی بردبار تھے, مشکلات کو, مسائل کو, جو تکلیفیں آتی تھیں اس پہ صبر استقامت دکھاتے تھے, اور بہت آسانی سے جو ہے وہ دوسروں پر جو ہے وہ اپنا غصہ جو ہے وہ نہیں اتارتے تھے, بلکہ یہ کہ مسلم کے حلم و بردباری ان کے اندر شامل تھی. اس حلم کی وجہ سے جو خدا سے, خدا کے فرشتوں سے کہتے ہیں کہ ان لوگوں سے عذاب ہٹا دو, ابھی شاید امید ہے کہ ان لوگوں کی اصلاح ہو جائے, شاید یہ لوگ جو ہے وہ حق کے راستے پہ آ جائیں. یہاں پر فرشتوں نے حضرت ابراہیم سے کہا یا ابراہیم اعرض عن هذا انه قد جاء امر ربك, اب پروردگار کا حکم آ چکا ہے, اب اس چیز کے اندر جو ہے وہ کوئی تبدیلی باقی ہے, سنت الہی اس کے اندر جو ہے تبدیلی باقی ہونے والے نہیں ہے. جس کے بعد حضرت ابراہیم نے پھر جو ہے وہ مجادلہ نہیں کیا, بحث نہیں کی, اور پھر یہ قوم یہ لوگ جو ہے وہ جاتے ہیں حضرت لوط کی قوم کی طرف اور ان پر جو ہے وہ عذاب الہی کو نازل کرنے کے لیے. اس جملے کے اندر جب حضرت ابراہیم نے اسے کہا قال انا فیہا لوطاً, تو فرشتوں کا جواب یہ تھا, سورہ عنکبوت آیت نمبر 32 کے اندر فرشتوں کا جواب یہ تھا قالوا نحن اعلم بمن فیہا, ہم جانتے ہیں کہ اس قریے کے اندر, اس شہر کے اندر, اس بستی کے اندر کون رہتا ہے. اس کے بعد کہتے ہیں کہ فقط جاننا نہیں ہے, ہمارا کام یہ ہے کہ لننجینہ, ہمارا کام یہ ہے کہ ہم نجات دیں گے, ہم بچا لیں گے, بے تحقیق ہم بچا لیں گے. بہت تاکید کے ساتھ خداوند فرشتوں نے جملہ کہا ہے, بے تحقیق ہم بچا لیں گے, ہم محفوظ رکھیں گے. وی ول سیو کس کو؟ ننجینہ, ہم حضرت لوط علیہ السلام کو بچا لیں گے. فقط حضرت لوط کو بچانے والے؟ کہا نہیں, حضرت لوط کے ساتھ ایک اور گروہ ہے, اس کو بھی ہم بچانے والے ہیں. وہ کون ہے گروہ؟ واہلہ, جو لوگ ان کے اہل ہیں, جو لوگ ان کے حقیقی معنوں میں اہل بیت ہیں. اہل بیت وہ ہوتا ہے حقیقی معنوں میں جو گھر کی چار دیواری میں فقط رہنے والے کو اہل بیت نہیں کہا جاتا, بلکہ بعض اوقات حقیقی معنوں میں اہل بیت وہ ہوتا ہے کہ جو گھر کے صاحب یا ولی کے راستے پر چلتا ہے, اس کی اطاعت کرتا ہے, اس کے مبنا کے اوپر, اس کے کال کے اوپر, اس کے میسج کو جو ہے وہ قبول کرتا ہے, اس کے راستے میں جو استقامت دکھاتا ہے, اس کو اہل کہتے ہیں. لہٰذا خداوند عالم نے حضرت لوط کے بارے میں کہا کہ فرشتوں نے کہا کہ حضرت لوط اور ان کے اہل کو ہم بچا لیں گے, لیکن شاید یہ ذہن میں سوال یہ آتا کہ شاید اہل بیت سے مراد گھر میں رہنے والے سارے لوگ ہیں, تو کہا نہیں, ایک ایگزمپشن ہے. وہ ایگزمپشن کیا ہے؟ الا امراته, ہم ان کی زوجہ کو, ان کی وائف کو جو ہے وہ بچانے والے نہیں ہیں. بعض اوقات نبی کے گھر میں رہنے کے باوجود جو ہے وہ انسان اس قدر پست ہوتا ہے کہ نبی کے اگینسٹ میں کام کرتا ہے, بس نبی کے گھر میں رہنا جو ہے وہ نجات کا باعث نہیں بنتا, بلکہ نبی کی سنت کے اوپر, نبی کے میسج کے اوپر, حقیقی معنوں میں راستے پر چلنا جو ہے وہ انسان کو نجات کا باعث بناتا ہے. علم رات ہو, اس کے بعد یہ جو استثناء کیا گیا وائف کو, اس کے بارے میں خداوند عالم یہ کہتا ہے کہ ایسا نہیں کہ ہم نے بغیر کسی وجہ کے جو ان کی وائف کو استثناء کیا. خداوند عالم کہتا ہے فرشتوں نے دھڑکے دی جملہ کا کانت من الغابرین, غبرہ کا مطلب یہ کہ آپ کسی کے ساتھ راستہ چلیں لیکن راستہ چلنے میں آپ اس کا ساتھ آخر تک نہ دے پائیں, بلکہ جو وہ پیچھے رہ جائیں. پیچھے رہ جانے والوں کو, ماضی کے لوگوں کو جو ہے وہ غابر کہا جاتا ہے, وہ لوگ کہ جنہوں نے جو ہے وہ راستہ چلے, راستہ دیکھا لیکن جو ہے وہ آخر تک جو ہے وہ استقامت نہ دکھا پائے اور حق کے راستے کو آخر تک لے کے نہ, وہاں تک جو ہے وہ اینڈ تک جو ہے وہ نہیں پہنچ پائے اس راستے کے. لہٰذا خداوند عالم کہتا ہے کہ ہم ان کی زوجہ کو, ان کی وائف کو جو ہے وہ نجات نہیں دیں گے. کیوں نجات نہیں دیں گے؟ کانت من الغابرین, کیونکہ وہ جو ہے وہ غبر کرنے والیوں میں سے تھی, کیونکہ جو ہے انہوں نے جو ہے وہ اپنے نبی کے راستے پر نہیں چلی بلکہ اپنے نبی کے راستے کے اگینسٹ میں کام کیا. خدا مند عالم یہ کہتا ہے کہ جب ایسا ہے تو خدا کا عذاب جو ہے ان کے شکار ہو جائے گا. بس اگر نبی کی زوجہ بھی ہو اور نبی کے راستے پر نہ چلے, نبی کے دین پر یقین نہ رکھے, تو اس کا انجام یہ ہوتا ہے. اور الحمدللہ ہم اس راستے کے ماننے والے ہیں کہ آج جو شب ہے وہ جناب خدیجہ سلام اللہ علیہ سے بھی وابستہ ہے. اللہم صلی اللہ علیہ محمد. وہ ام البنین, ام المومنین بھی ہمارے سامنے, ان کی سیرتیں بھی موجود ہیں. خدا نے اسی قرآن کے اندر جو وہ حضرت لوط علیہ السلام اور دیگر انبیاء کی زوجات کا بھی ذکر کیا, حضرت نوح علیہ السلام کی زوجہ کا بھی ذکر کیا کہ جنہوں نے نبی کی زوجہ ہونے کے باوجود جو ہے وہ کے راستے پہ استقامت نہیں دکھائی. اور ہمارے سامنے جناب خدیجہ سلام اللہ علیہ کی مثال ہے کہ آخر دم تک, بلکہ اپنا سب کچھ, اپنا تمام مال و اسباب جو ہے اس نبی کے راستے میں خرچ کر دیا. نہ فقط مال و اسباب بلکہ اپنا مقام اور منزلت, پرسٹیج جو تھی ان کی, جو ویلیو تھی اس سوسائٹی کے اندر, اس مقام کو بھی جو اپنے شوہر کے, جو درحقیقت نبی خدا تھا, ولی خدا تھا, اس کے راستے میں جو ہے وہ قربان کر دیا. یہ بھی جو ہے وہ زوج نبی کی مثال ہے, اور واقعتاً یہ مثال جو ہے ہمارے لیے نمونۂ عمل ہے. اس طرح کی مثالیں جو ہے ہمارے نمونۂ عمل ہے, لیکن قاعدہ کلی نہیں ہے, ایسا نہیں ہے کہ ہمیشہ ایسا ہی ہونے والا ہے, بلکہ فقط نبی کے گھر میں پیدا ہو جانے والا ہے یا نبی کے راستے سے نبی کی زوجہ ہو جانا کافی نہیں ہے, بلکہ یہ کہ حقیقی معنوں میں نبی کے راستے پر چلنا جو ہے وہ انسان کو نجات دیتا ہے. اس کے بعد حضرت ابراہیم علیہ نبینا و علیہ السلام سے گفتگو کرنے کے بعد یہ فرشتے جو ہے وہ حضرت لوط علیہ السلام کی بارگاہ میں جاتے ہیں, اور اگلی آیت نمبر 33 کے اندر جو ہے وہ یہ فرشتے حضرت لوط علیہ السلام سے گفتگو کرتے ہیں. آیت نمبر 33 کے اندر خداوند عالم یہ کہتے ہیں ولما ان جاءت رسلنا لوطا سیا بهم وضاق بهم ذرعا, جب یہ فرشتے حضرت لوط کی بارگاہ میں پہنچتے ہیں, لما انجات رسولانہ لوطن, حضرت لوط کی بارگاہ میں یہ فرشتے پہنچتے ہیں, دو کیفیت حضرت لوط کے اوپر جو ہے حضرت لوط علیہ السلام پر جو ہے طاری ہوتی ہے. ایک کیفیت خداوند عالم اس طرح سے بتاتے ہیں وسیع بہم بہم یعنی وہی فرشتے وہ رسول کی جس کو خداوند عالم نے بھیجا تھا, ان فرشتوں کی وجہ سے وہ پریشان ہو گئے, ان کے اوپر جو ہے ایک پریشانی کی کیفیت طاری ہو گئی, وہ اپنے آپ کو جو ہے وہ غمگین محسوس کرنے لگے, ان کے اوپر جو ہے وہ ایک مشکل کی حالت اپنے آپ پر محسوس کرنے لگے. دوسری کیفیت وذاک بہم ذرع, اور ذر کہتے ہیں کوہنی سے لے کر انگلیوں کے کنارے تک جو ہاتھ ہے, یا آج کی زبان میں شاید میں کہوں کہ ایک فٹ جس کو ہم لوگ کہتے ہیں, پہلے زمانے کے اندر جو ہے وہ ناپنے کے لیے راستے کو یا چیزوں کو جو ہے وہ ناپنے کے لیے جو ہے وہ ہاتھ کے طریقہ استعمال کیا جاتا ہے, کہتے تھے کہ کتنے ذرا جو ہے نا وہ یہ چیز طولانی ہے. ٹھیک ہے, آج کے دور میں ہم لوگ تقریباً فٹ کا جو کلمہ استعمال کرتے ہیں آلموسٹ جو ہے وہی ہے کہ جو عربی کے اندر ذرا کے معنی کے اندر جو ہے وہ آتا ہے, ذرا کے معنی کے اندر جو آتا ہے. خداوند عالم یہ کہتے ہیں ذاک بہم ذرا, ذاک مطلب ذیق ہونا, یعنی اپنے آپ کو تنگی کے اندر محسوس کرنا, درحقیقت انہوں نے اپنے ہاتھوں کو جو ہے تنگی کے اندر محسوس کیا. یہ ایک کنایہ ہے, ایک طرح کا جو ہے پیرابل ہے جس کے اندر خداوند عالم یہ کہنا چاہ رہے ہیں کہ حضرت موسیٰ حضرت لوط علیہ نبینا علیہ السلام نے یہ محسوس کیا کہ میں اپنے ان مہمانوں کے بارے میں ذیق کا شکار ہوں, میں ان کو محفوظ نہیں رکھ سکتا, میں ان کو کی جو ہے وہ حفاظت نہیں کر سکتا, میں اپنے یہاں پہ انہوں نے محسوس کیا کہ میرے ہاتھ بندھے ہوئے ہیں, میں ان کی حفاظت نہیں کر سکتا. جب فرشتوں نے حضرت لوط علیہ السلام کی حالت دیکھی, اس کی وجہ میں صراحتاً شاید میں نے کہا کہ ممبر کا احترام کو لحاظ رکھتے بہت سارے نکات کو یہاں پہ بیان نہیں کیا جا سکتا, لیکن وہ واقعات کو جو آپ نے پہلے سن چکے ہیں قرآن کی دیگر آیتوں کے اندر, انشاءاللہ اگر آپ کو موقع ملتا ہے وہ آیت کے جو میں نے آپ سے مینشن کی کچھ آیت کے اندر تھوڑا سا تفصیل کے ساتھ خداوند عالم ذکر کیا. یہ فرشتے جو انسانی صورت کے اندر ایک جوان کی صورت میں جو حضرت لوط کے سامنے آئے تھے, اور حضرت لوط نے درحقیقت یہ دیکھا تھا کہ چار مہمان آئے ہیں, چار گیسٹ آئے ہیں میری بارگاہ کے اندر, جس کا میرا کام یہ کہ میں ان کی حفاظت کروں, یہ میرے گیسٹ ہیں. قوم کی صورتحال سے وہ آشنا تھے کہ قوم کس برائی کے اندر کس پستی کے اندر جو ہے مبتلا ہے, خدا نہ خواستہ ان کو یہ ڈر یہ تھا کہ میں مجبور ہوں, یہ میرے مہمان ہیں, ایسا نہ ہو کہ میں ان کی حفاظت نہ کر پاؤں اور وہ یہ لوگ جو ہے وہ میری قوم جو ہے وہ خدا نہ خواستہ ان کے ساتھ کوئی ایسا فعل انجام دے جو سزاوار نہیں ہے کہ ان کے ساتھ انجام دیا جائے. جب فرشتوں نے یہ دیکھا کہ حضرت لوط کی حالت یہ ہے, حضرت لوط جو ہے وہ پریشانی کا شکار ہے, حضرت لوط جو ہے وہ ایک مشکل کا شکار ہے, تو حضرت لوط سے کہتے ہیں قالوا لا تخف ولا تحزن, تم خوف زدہ مت ہو, تم حزن کا شکار نہ ہو. خوف انسان کو جو ہے وہ آئندہ کے بارے میں اس چیز کے بارے میں جو پاسبلٹیز ہوتی ہیں, انسان خوف زدہ ہو جائے کہیں ایسا نہ ہو جائے, کہیں ایسا نہ ہو جائے. فرشتوں نے کہا کہ لا تخف, تم کسی خوف میں مبتلا نہ ہو, تمہیں کسی چیز کا ڈر نہیں ہونا چاہیے, ولا تحزن, اور نہ جو ہے حزن ہونا چاہیے. حزن نارمل انسان کو ان چیزوں کے بارے میں ہوتا ہے کہ جس کو یقین ہوتا ہے. شاید جب فرشتوں نے کہا تھا لا تخف حضرت لوط شاید یہ کہتے ہیں کہ فقط خوف نہیں ہے مجھے یقین ہے یہ قوم اس قدر پست ہے کہ تمہارے ساتھ کچھ بھی کر سکتی ہے. تو انہوں نے کہا لا تحزن, تمہیں حزن کرنے کی بھی ضرورت نہیں ہے, جس چیز کا تمہیں یقین ہے وہ کچھ نہیں ہونے والا. کیوں نہیں ہونے والا ہے؟ اب تک حضرت لوط کیونکہ ظاہر کے اندر ایک انسانی صورت میں یہ لوگ آئے تھے, حضرت لوط کو بھی یہ خبر نہیں تھی یہ خداوند عالم کے بھیجے ہوئے فرشتے ہیں جو اس قوم کو عذاب کرنا ہے. یہاں پر حضرت لوط کو ان لوگوں نے اپنی حقیقت سے بارے میں آشنا کیا کہ ہم کون ہیں اور ہمارا ہدف کیا ہے اور ہمارا رسالت کیا ہے, ہمیں کیوں کس کام کے لیے خداوند عالم نے زمین کے اوپر بھیجا ہے. حضرت لوط سے مخاطب ہو کر یہ کہتے ہیں انا منجوک و اہلک, اے لوط علی نبینا و علیہ السلام, ہم آپ کو نجات دے دیں گے اور آپ کے اہل کو نجات دے دیں گے, الا امرأتک, فقط آپ کی زوجہ ہے کہ جو من الغابرین ہے, وہ زوجہ وہی ہے کہ جو انہی لوگوں کے ساتھ, انہی گزشتگان کے ساتھ, انہی لوگوں کے ساتھ جنہوں نے پستی کا راستہ اختیار کیا, جو پیچھے رہ گئے ہیں اور حق کے راستے پر نہیں چلے, ان کے ساتھ ہے, اس کو ہم نجات نہیں دینے والے, لیکن آپ کو اور آپ کے اہل کو, کہ جو روایات کے مطابق جو ان کی تین بیٹیاں تھیں یا کچھ بہت ہی منیمم افراد تھے کہ جو ان پر ایمان لائے تھے, اور بعض روایت کے مطابق فقط ان کی تین بیٹیاں تھیں جو ان پر ایمان لائے تھے, پوری قوم جو ہے اس کے اگینسٹ میں تھی, حضرت لوط کے اگینسٹ میں تھی, اور کوئی بھی جو ان پر ایمان نہیں لایا تھا. تو بس فرشتوں نے یہ کہا کہ ہم آپ کو بھی نجات دیں گے, آپ کے اہل کو بھی نجات دیں گے, وہ لوگ جو آپ پر ایمان لائے, آپ کے گھر والوں میں سے آپ کی بیٹیوں کو بھی نجات دیں گے, البتہ ایک ہستی کی جو آپ کی ظاہری طور پر آپ کے گھر کے حصہ شمار ہوتی ہے, جو آپ کی زوجہ ہے, اور در حقیقت وہ غابرین میں سے ہے جس نے حق کے راستے کو دوری اختیار کی اور باطل کے راستے پہ چل رہی ہے, الا امرأتک کانت من الغابرین, اس کو جو ہم نجات دینے والے نہیں ہیں, وہ جو ہے وہ ان لوگوں کے ساتھ اسی عذاب کا شکار ہونے والی ہے. اس کے بعد نجات کے عجیب بات یہ ہے کہ فرشتوں نے حضرت لوط کو یہ نہیں بتایا کہ ہم عذاب دینے آئے ہیں, پہلے مرحلے پر کیا بتایا کہ ہم آپ کو نجات دینے کے لیے آئے ہیں, یعنی تم ہماری نجات کی فکر نہ کرو, تم اس بات سے خوف زدہ نہ ہو کہ یہ لوگ ہمیں کو نقصان پہنچائیں گے, بلکہ نہ فقط ہم نجات پانے والے, ہم تمہیں بھی نجات دیں گے اور تمہارے اہل کو بھی نجات دینے والے. اس کے بعد اس بشارت کو دینے کے بعد اس पॉजिटिव मैसेज को देने के बाद अब आके उन्होंने बताया कि हम फकत तुम्हें निजात देंगे, तो किस चीज़ से निजात देंगे? इस पूरी कौम को जो है एक अजाब का शिकार करने वाले हैं, इस पूरी कौम के ऊपर खुदावंद आलम का अजाब नाजिल होने वाला है। ये लोग हजरत लूत से मुखातिब हो गए, कहते हैं इन्ना मुनज़िलूना अला अहले हाज़िहिल क़रियते रिज़्ज़म मिनस्समा, इस करिए के अहल के ऊपर, इस करिए में रहने वालों के ऊपर, इस करिए के लोगों के ऊपर हम नाजिल करेंगे। मुंजिल का मतलब है नाजिल करने वाले हैं, भेजने वाले हैं। क्या चीज़ भेजने वाले हैं? रिज़्ज़म मिनस्समा, आसमानों से जो है वो एक सख्त तरीन अजाब को जो है भेजने वाले। रिज़्ज़ उस अजाब को कहते हैं कि जो इंसान को इस्तराब की कैफियत का शिकार कर दे, इंसान को जो वो हिला के रख दे, इंसान को जो है वो परेशानी का शिकार कर दे। उस सख्त तरीन अजाब अलीम को जो है वो रिज़्ज़ कहा जाता है। कहा कि आसमानों से जो है उनके लिए सख्त तरीन अजाब जो है नाजिल होने वाला है इस कौम के ऊपर। क्यों नाजिल होने वाला है? इसकी इल्लत भी जो है फरिश्तों ने बताया, बिमा कानू यफ सुकून, क्योंकि जो है वो इनकी फिस्क की वजह से, इनकी इस अलनी गुनाह की वजह से जो उन्होंने अंजाम दिया, इसकी वजह से खुदावंद आलम ये कहता है कि हम जो वो इनके ऊपर सख्त तरीन अजाब को नाजिल करेंगे। इस आयत के अंदर, सूरह अनकबूत के अंदर, खुदावंद आलम ने उस अजाब को जिक्र नहीं किया कि वो अजाब क्या है कि जो इस कौम के ऊपर नाजिल होने वाला है, लेकिन दीगर आयत के अंदर खुदावंद आलम ने उस अजाब को जिक्र किया, जहाँ पर शायद वो अजाब के जो कुरान के अंदर जिक्र हुए कौमों के ऊपर सख्त तरीन अजाब जिस कौम के ऊपर नाजिल हुआ वो कौम समूद थी, हज़रत लूत अलैहिस्सलाम की कौम थी। कुरान ने मुख्तलिफ ताबीरात इस्तेमाल किए, बाज़ जगह कहा गया कि आसमानों से उनके ऊपर जो पत्थर को नाजिल किया गया, बाज़ आयात के अंदर इस तरह जिक्र किया गया कि खुदावंद आलम ने इस पूरे फरिश्तों ने इस पूरे के पूरे करिए को उठाया और ज़मीन पर दे मारा, दरकत पूरा का पूरा जो है उसको 180 डिग्री जो है अपोजिट कर दिया। वो जो ज़मीन के ऊपर रह रहे थे, आज जो वो ज़मीन के नीचे जो है उनकी ज़िंदगी बसर हो रही है। इस किस्म का सख्त अजाब जो खुदावंद आलम ने इस कौम के ऊपर नाजिल किया उस गुनाह की वजह से कि जो ये कौम अंजाम दे रही थी। उस आखिरी आयत के अंदर जो हज़रत लूत के वाक़े से, मैं फ़कत उस आयत को तिलावत करता हूँ, उसका तर्जुमा करते हैं और इसके ऊपर जो अपनी आज की बहस ख़त्म करते हैं। उसके बाद जो हज़रत शुएब का जिक्र जो यहाँ पर शुरू होगा। खुदावंद आलम ये कहता है वलक़द तरकना मिन्हा आयतन बय्यिनतन लिक़ौमिन याक़िलून, इस कौम के जिक्र के अंदर, इस कौम को जो हमने नतीजा जिस एंड पर पहुँचाया उसके अंदर मिन हाज़ल क़रिया आयतन बय्यिना, बहुत ही रोशन निशानियाँ मौजूद है खुदावंद आलम की। अलबत्त हर एक के लिए निशानियाँ रोशन नहीं है, हर एक के लिए निशानियाँ बय्यन नहीं है, हर एक जो है वो ओपनली आसानी से इन वाक़ियात को देख नहीं सकता। फ़कत कौन देखेगा? लिकौमी याकिनून, जो इन वाक़ियात के ऊपर, इन हक़ायक़ के ऊपर, इन तारीख में गुजरे हुए रियलिटीज़ के ऊपर जो है वो गौर व फ़िक्र करेंगे, ताक़ुल करेंगे, इसके ऊपर जो है वो सोचना शुरू करेंगे, जो उलिल अलबाब होंगे खुदावंद आलम उसके लिए जो आयत बय्यिना उसके अंदर मौजूद है। वरना एक बड़ी तादाद आएगी नस्तों की कि जो उसी कौम की हरकतों को अंजाम देगी और अलल ऐलान इन कामों को अंजाम देगी, और कोई भी जो निशानी जो खुदावंद आलम की ये लोग नहीं देखेंगे। हाँ, वो लोग के जो आकिल हैं, जो ताक़ुल करेंगे खुदावंद आलम की रोशन निशानियाँ जो वो इस करिए के, इस कौम के पर होने वाले अदाब के अंदर जो है वो मौजूद हैं। हज़रत लूत की कौम कहाँ पर वाक़ थी? वो कौन सा शहर, कौन सा मकाम था जहाँ पर वाक़ है? शायद हम 100% श्योरिटी से नहीं कह सकते वो कौन सा शहर था, कौन सा मकाम था जिस पर ये कौम वाक़ थी। अलबत्त कुरान की आयात की कुछ रोशनी में हमें इतना एहसास है कि ये वो करिया था, ये वो मकाम था कि जो शायद आज के उस ज़माने के मक्का और मदीना के नज़दीक अतराफ़ के अंदर कोई सरजमीन थी जिसके ऊपर ये सारे वाक़ियात पेश आए थे। अलबत्त मैंने कहा कि सरात के साथ बाद हिस्टोरिकल बुक्स के अंदर जो इस पर डिस्कशन की गई है, लेकिन अब तक जो हम ऑथेंटिसिटी से नहीं कह सकते वो कौन सा मकाम है, कौन सा शहर है जिसके अंदर ये निशानियाँ मौजूद है। शायद ये निशानियाँ जो है वो बाद में जो तहकीकात के ज़रिए से इंसान को मालूम हो और इंसान इस नतीजे पहुँचे कोई ऐसा मकाम हो, ऐसा शहर इंसान को नज़र आए कि जहाँ पर ये निशानियाँ इंसान को नज़र आए और देखे कि जो है वो वाक़ेतन कौम लूत के बाकियात जो है वहाँ पर मौजूद हो, इंसान उसको दर्द कर पाए किस तरह खुदावंद आलम ने उनको जो है वो अजाब का शिकार किया। खुदावंद आलम से इस दुआ के साथ के वो वाकियात के जो तारीख़ के अंदर गुज़िश्ता मिल्लतों के साथ, गुज़िश्ता कौमों के साथ पेश आए हैं कि जिसके अंदर से एक बड़ी तादाद हक़ के रास्ते पर इस्तिकामत नहीं दिखा पाई और एक मामूली और कलील तादाद जो है वो हक़ के रास्ते पर इस्तिकामत दिखा पाती है, खुदाया हमें उन लोगों में से करार देना कि जो हक़ के रास्ते पर इस्तिकामत दिखा पाते हैं, और खुदा न खास्ता हमें उन लोगों में से करार मत देना कि जो खुदा के नबी और खुदा के दीन के ऊपर जो इब्तिदा में चलते तो हैं लेकिन उस पर इस्तिकामत नहीं दिखा पाते और खुदा के अजाब का शिकार होते हैं। خداوند تعالی ہم سب کو قرآن کو پڑھنے سمجھنے اس پر عمل کرنے کی توفیق عطا فرمائے. اللہم نور قلوبنا بالقرآن, اللہم بیض وجوہنا بالقرآن, اللہم صلی علی محمد وعلی محمد.